आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
Bye.
श्रोता प्रभु येशू ख्रीष्टको मधुर सामर्थ्य नाममा मेरो ख्रीष्टीय अभिवादन जय मसीह अनि नमस्कार। साथै हार्दिक स्वागत छ आजको यो कार्यक्रममा जहाँ परमेश्वरको वचन क्रमबद्ध र श्रृंखलाबद्ध रूपमा अध्यापन गराइन्दछ। श्रोता म आशा गर्दछु तपाईँ सबै आज पनि मनको तयारी अनि प्रार्थनाको साथ आइपुगिसक्नु भएको छ परमेश्वरको वचन अध्ययनको लागि। निश्चय नै आज पनि परमेश्वर आफ्नो वचनद्वारा हामी प्रत्येकसँग बातचित गर्नुहुनेछ। श्रोता एज्राबाटको हाम्रो वचन अध्ययन आज अन्तिम हो। म आशा गर्दछु कि तपाईहरूले यस सानो पुस्तकबाट पनि धेरै आत्मिक कुराहरू सिक्नु भएको छ। आज हामी बाइबल अध्ययन एज्रा 10 अध्यायबाट अध्ययन गर्न गइरहेका छौ। यहाँ हामी देख्नेछौ एज्राको नेतृत्व मुनि जागृति। हामीले 9 अध्यायमा देख्यौं कि त्यहाँ महान प्रार्थना सभा एज्राले राखेको थियो र तिनको त्यो महान प्रार्थनापछि त्यहाँ जागृतिको आन्दोलनको आरम्भ भयो अनि जागृति सधैँ सुधारतिर अगुवाई गर्दछ, डोर्याउँदछ। जब त्यहाँ सत्य जागृति हुन्छ, आत्मिक बेदारी हुन्छ, त्यहाँ सधैँ सुधार क्रान्तिले स्थान लिनेछ। एज्रा 10 अध्यायको 1 पदमा भनिएको छ, जब एज्रा परमप्रभुको भवनको अघि लम्पसार पर्दै प्रार्थना गर्दै पश्चाताप गर्दै र रुँदै थिए तब इसरायलको एउटा ठूलो भीड़ लोग्ने मानिस स्वास्नी मानिस र केटाकेटीहरू तिनको चारैतिर भेला भए। तिनीहरू पनि धुरू धुरू रोए। मित्र यस खास समयमा परमेश्वरका जनहरूमाथि पापको तीव्र कायलता दोष सिद्धि आए थियो अनि त्यो नै एक कुरा थियो जुनको नित्यन्त आवश्यक थियो। 2 पदमा भनिएको छ, तब एलामका परिवारका एकजना यही एलका छोरा सकन्याले एज्रालाई भने, हाम्रा चारैतिरका विदेशी मानिसहरूका छोरीहरूबाट पत्नीहरू ल्याएर हामीले आफ्ना परमेश्वरको विरूद्धमा अपराध गरेका छौं, तर यसो भए तापनि इसरायलको निम्ति अझै केही आशा छ। यो मानिस सकन्या निश्चय नै यी समूहका मानिसहरूको लागि मुखपत्र बने, जसले आफ्ना पापहरूको महसुस गरे र पश्चाताप गर्न चाहन्थे। तिनी एज्रा कहाँ आएर भने, हामीले आफ्ना परमेश्वरको विरूद्धमा अपराध गरेका छौं। त्यो अति नै स्पष्टवादी स्वीकार हो। उसले आफ्नो भनाईलाई निरन्तर अगाडि बढाए कि कसरी तिनीहरूले परमेश्वरको विरूद्धमा पाप गरे, भन्दा विदेशी मानिसहरूका छोरीहरू विदेशी पत्नीहरू ल्याएर हामीले आफ्ना परमेश्वरको विरूद्धमा पाप गर्यौं। मित्र तिनीहरूले यस्तो खालको जुन काम गरिरहेको थियो त्यो मूसाको व्यवस्थाको बिल्कुल विपरीत उल्टो कुरा थियो। तिनीहरूले यस्ता कामहरू यस्ता निज पापका विषयमा परमेश्वरको आज्ञाको जान्न थाहा पाउन परमेश्वरको व्यवस्थातिर हेरेनन्। अर्को शब्दमा तिनीहरू परमेश्वरको वचनबाट हटि गएका थिए। अहिले उसले आफैलाई परमेश्वरको कृपामाथि फ्याँकिदिन्छन् र भन्छन् अन्तिम खण्डमा, तर यसो भए तापनि इसरायलका निम्ति अझै केही आशा छ। 3 पदमा भनिएको छ, यसै कारण मेरो प्रभुको र हाम्रा परमेश्वरको आज्ञादेखि डराउनेहरूको सल्लाह अनुसार अब यी सबै स्वास्नी मानिसहरू र तिनीहरूका छोराछोरी सबैलाई त्यागिदिने हामी आफै र हाम्रा परमेश्वरसित बाचा बाँधौं र व्यवस्थाले दिए बमोजिम काम गरौं। मित्र त्यहाँ कोही कोही थिए जो पश्चातमा आएथे र परमेश्वरको व्यवस्था वा आज्ञाहरूमा डराए काँपे। त्यसको मतलब तिनीहरूले यसको खाली पढेनन् मात्र र अध्ययन मात्र गरेनन्, तर तिनीहरूले परमेश्वरको वचनलाई आफ्नो हृदयमा काम गर्न पनि दिए। जब तिनीहरूका पाप अधर्महरूको जतै दिइयो तिनीहरूले यसको पश्चाताप गरे। तिनीहरूले बुद्धिसंगत गर्न बहाना बनाउन वा आफ्नो पापहरूको ढाकछोप गर्न प्रयत्न गरेनन्। जब तिनीहरूले थाहा पाए कि तिनीहरूले परमेश्वरको विरूद्धमा पाप गरेका छन् तब तिनीहरू तुरन्तै दिनता र नम्रतापूर्वक त्यस पापको पश्चाताप गरे। तिनीहरूले त्यो परमेश्वरको वचन अनुसार गरे। 4-6 पदमा भनिएको छ, अब उठ्नुहोस्, यो काम तपाईँको हातमा छ, हामी तपाईँलाई साथ दिनेछौ, साहस गरेर काम गर्नुहोस्। तब एज्रा खड़ा भएर मुख्य पुजारीहरू र लेबीहरू र सबै इसरायलीहरूलाई सुझाव गरिएका कुरा पूरा गर्न शपथ खान लाए अनि तिनीहरूले शपथ खाए। त्यसपछि एज्रा परमेश्वरको भवनको अघिबाट एल्यासिपका छोरा यहोहानानका कोठामा गएर बसे। तिनले केही खानपान गरेनन्। किनभने कैदबाट फर्किएर आएकाहरूका अपराधको निम्ति तिनी विलाप गर्दै थिए। मित्र, परमेश्वरको व्यवस्था तोड्ने, उल्लंघन गर्ने काम अति नै गम्भीर कुरा थियो। तिनीहरू परमेश्वरको सामने बडो आत्माको वेदनासँग पीड़ासँग गए। तिनीहरूका पापहरू परमेश्वरको वचनले खुलस्त गरिदियो, किनकि तिनीहरूले परमेश्वरको विरूद्धमा पाप अधर्म गरिरहेका कुरा थाहा पाए, महसुस गरे र पापको पश्चाताप गरे। मित्र, त्यहाँ नै जागृतिको शुरू हुनै पर्छ। सबभन्दा पहिले हामी परमेश्वरको वचनको ज्योतिमा हिँड्नै पर्छ। जब हामी परमेश्वरको वचनमा आउँछौ, यसले हाम्रा हृदयहरूमा कायलता र दोष सिद्धिहरू ल्याउँदछ। हामी देख्नेछौ कि हामी परमेश्वरको महिमा रहित भइरहेका छौं। हामी महसुस गर्दछौ कि हामीले खुलाम रूपले परमेश्वरले लेख्नु भएको व्यवस्थाको विरूद्धमा पाप गरिरहेका छौं। जब हामी उहाँका पश्चातापमा जान्छौं र त्यहाँ खास पश्चाताप हुन्छ, तब त्यसको परिणाम चाहिँ परमेश्वरको सन्तानहरू पुनः जागृत हुनेछन्। आज हामी गुमेको संसारमा पश्चातापको प्रचार गर्नमा व्यस्त छौं। म यस कुरामा निश्चय छुइन कि परमेश्वरले गुमेको निन्दित संसारलाई पश्चाताप गर्न आग्रह गरिरहनु भएको छ। उहाँ यो संसारलाई भनिरहनु भएको छ, प्रभु येशू ख्रीष्टमा विश्वास गर र तिमीले उद्धार पाउनेछौ। प्रेरित 16:31 पदमा, जब तपाईँ ख्रीष्ट कहाँ उहाँलाई उद्धारकर्ताको रूपमा ग्रहण गरेर आउनुहुन्छ, केही कुरा घट्नेछ, केही कुरा हुनेछ। त्यो थिस्लोनिकामा भएथ्यो, घटेथ्यो। पहिलो थिस्लोनिकी 1:9 पदमा पाउल भन्छन्, किनकि तिनीहरू आफैले पनि हाम्रो विषयमा बताउँछन् कि हाम्रो प्रवेश तिमीहरू कहाँ कुन किसिमले भयो, जीवित सच्चा परमेश्वरको सेवा गर्नलाई कसरी तिमीहरू मूर्तिहरूबाट परमेश्वरतर्फ फर्क्यो। परमेश्वर कहाँ फर्कने काम मूर्तिहरूबाट फर्किने काम भन्दा पहिले नै स्थान लिएको थियो। पश्चाताप विश्वास भन्दा अघि बढ्दैन, विश्वास अघि जान्छ र पश्चातापले पछ्याउँछ। पश्चातापले विश्वासलाई जसरी रातले दिनलाई पछ्याउँछ, त्यसरी नै पछ्याउँछ। यदि यसले पछ्याएन भने विश्वास सत्य विश्वास होइन, यो उद्धार गर्ने विश्वास होइन। अनि पश्चाताप नै एक कुरा हो जुन आज मण्डलीहरूमा अति नै धेरै कमी छ, घटी छ। के तपाईँले बाइबलमा कहिले यो कुरा देख्नु भएको छ कि परमेश्वर मण्डलीलाई पश्चाताप गर्न भन्नुभएको? प्रकाशको पुस्तकमा उल्लेखित एसिया माइनरका 7 मण्डलीहरूलाई लेखिएको 7 पत्रहरूमा परमेश्वरले खालि 2 मण्डलीहरूलाई पश्चाताप गर्न भन्नुहुन्छ। परमेश्वर विश्वासीहरूसँग कुरा गरिरहनु भएको थियो, अविश्वासी उद्धार नपाएका मानिसहरूसँग होइन। मित्र, परमेश्वर उद्धार नपाएका पापी गुमेका निन्दित मानिसहरूलाई भनिरहनु भएको छ, म कहाँ आऊ र येशू ख्रीष्टद्वारा उद्धार पाओ। तर उहाँ आफ्नो मण्डलीलाई, आफ्नो सत्य विश्वासीहरूलाई भनिरहनु भएको छ, पश्चाताप गर, म कहाँ फर्किआऊ। तिमीहरूको मन तातोपन, रुखाईपन र उदासीनता सामान्यताबाट फर्किआऊ। मित्र, आज हामीलाई आवश्यक कुरा जागृति हो, अनि जागृति विश्वासीहरूको बीचमा बिना पश्चाताप आउने छैन। एज्राको दिनमा परमेश्वरको मानिसहरू कति पनि असामान्यता थिएनन्, तर हाम्रो दिनहरूमा मण्डलीहरूमा असामान्यताहरू छन्। अनि आज मण्डलीसँग समस्या यो छ कि मण्डली रुखो, ठण्डा, मनतातो, असामान्यता सदस्यहरूले भरिएको छ। सम्भवत तिनीहरूमध्ये धेरैजनाहरूले उद्धार पनि पाएको छैन। यदि जागृति आउँछ भने मित्र, तपाईँ यो असामान्यता भीड़हरू या त प्रभुतर्फ आएको या तिनीहरूले यो स्पष्ट पार्नेछन् कि तिनीहरू शैतानका हुन्। मित्र, एज्रा परमेश्वर कहाँ सत्य पश्चातापी हृदय सहित गए र अरूहरूले उसलाई 7 दिन्छन्। 7-8 पदमा भनिएको छ, त्यसपछि निर्वासनबाट फर्केकाहरू सबै यरूसलेममा भेला हुन् भनेर यहुदा र यरूसलेम भरि एउटा घोषणा गरियो। यदि 3 दिनभित्रमा कोही न्यायको खण्डमा अधिकारीहरू र धर्मगुरूहरूको फैसला अनुसार त्यसको सबै धन सम्पत्ति जफत गरिनेछ र कैदबाट आएकाहरूको समुदायबाट त्यो अलग गरिनेछ। तिनीहरूले अलगाई अर्थात सेपरेशनको खास रेखा बनाइरहेका थिए। अलग हुने कुरा, छुट्टिने कुरा वा सेपरेशनको खास रेखा बनाइरहेका थिए। तिनीहरू मोसाको व्यवस्था मुनि थिए। आज मण्डलीमा म विश्वास गर्दिन कि तपाईँ कुनै मामलाहरूको यस तरिकामा ल्याउन सक्नुहुन्छ वा लाद्न सक्नुहुन्छ जस्तो कि तिनीहरू यहाँ गरिरहेका छन्। तिनीहरूले असल गहुँबाट जति सक्दो सबै भूसहरू हटाइरहेका छन् अनि त्यस मुलुकको कुनै पनि
प्रदेशबाट यरूशलेममा आउन करिब 3 दिन लाग्दथ्यो र यो उर्दी वा घोषणा ती सबै मानिसहरूलाई दिइएको थियो जो बाबेलको कैदबाट आएथे, जो यरूशलेममा शहर पर्खाल र मन्दिर निर्माण गर्न फर्केथे। तिनीहरू आत्मिक नयाँ शक्ति स्फूर्तिको समयको लागि एकसाथ आउनुपर्ने थियो, तर सबभन्दा पहिले पश्चातापले स्थान लिनै पर्छ, त्यहाँ पश्चाताप हुनै पर्छ। अनि त्यस समयमा यदि कुनै व्यक्ति नआए उसलाई समाजबाट बहिष्कृत गरिने थिए। आज कुनै कुनै मण्डलीलाई शुद्धिकरणको आवश्यक छ। मण्डलीले त्यस्तो सदस्यहरूको बहिष्कृत गर्नुपर्छ जो निरन्तर ढिट र बागी छ, सधैँ दुष्ट काम गर्दछ, प्रभु र प्रभुको सेवालाई चोट पुर्याउँदछ, आघात गर्दछ र पश्चाताप गर्नु आवश्यक भए तापनि पश्चाताप गर्दैन। आज तितोपन कटुता पानीको घैटोमा लगाएको चिरेत्तोको रस जस्तै छ, यसले पानीलाई तितो बनाउन धेरै समय लिँदैन। मलाई याद छ, एकपल्ट म कुनै विश्वासीहरूको घरमा गएको थिएँ अनि त्यहाँ विश्वासी दाई हुन्नथ्यो, कहीँ कामले कुनै जग्गा जानुभएको थियो। खाली भाउजू र एकजना किशोर छोरा मात्र घरमा थिए अनि भाउजूले घरमा खाना खान मलाई रोक्नुभयो र मैले सुने कि म किशोर छोरालाई एउटा कुखुरा काट्न भनिन। त्यस छोराले कहिले पनि कुखुरा काटेर बनाएका थिएनन्। होसियारसँग काट है, पित्तमा छुलास्नी, नत्र सबै मासु तितो हुनेछ। अनि भाउजूको भनाइ बिल्कुल सही थियो, तपाईँले सबै मासु बर्बाद गर्नुहुन्छ यदि तपाईँले पित्तलाई फुटाउनुभयो भने। मित्र, परमेश्वर चाहनुहुन्छ कि उहाँको मण्डलीमा कटुता तितोपनको पित्तलाई हटाएको। उदाहरणको निम्ति हिब्रू 12:15 भन्छ, कुनै मानिस परमेश्वरको अनुग्रहबाट घटी हुन नपाओस् भनेर होसियार साथ हेर, नत्र त कुनै उछिटिएर आएको तितो जराले तिमीहरूलाई दुःख दिएला र धेरै जनालाई बिटुलो पार्ला। मित्र, चर्चमा मण्डलीमा केही कम आलोचक र निन्दकहरूले कुनै पनि आत्मिक आन्दोलनको पूर्ण रूपमा बर्बाद गर्न सक्छन्। ओ, आज कति धेरै जीवनहरू तितोपनद्वारा कटुताद्वारा ध्वस्त गरिएका छन्। 9:10 भनिएको छ, यहुदा र बेन्यामिनका सबै मानिसहरू 3 दिनभित्र यरूशलेममा भेला भए र 9 महिनाको 20 दिनमा यो घटना र ठूलो वर्षाको कारणले सबै मानिसहरू दुखित भई परमप्रभुको भवनको सामुन्ने चोकमा बसे। तब खड़ा भएर पुजारी एज्राले भने, तिमीहरूले विदेशी स्त्रीहरूसित विवाह गरेर अपराध गरेका छौ र इसरायलको दोष बढ़ाएका छौ। अर्को शब्दमा, खाली परमेश्वरको वचन सुन्नेहरू मात्र होइनन् तर परमेश्वरको वचन पालन गर्नेवाला पनि हौ। आज हामी मण्डलीमा कार्यवाहीको लागि आवश्यकताको बारेमा धेरै कुराहरू सुन्ने गर्छौ, तर मण्डलीलाई चाहिने आवश्यक कुरा के हो भने मण्डलीको शुद्धिकरण, पवित्र गर्नु हो, सफा गर्नु हो। त्यहाँ पश्चातापहरूको आवश्यक छ, अरू त के प्रेमको अभावको निम्ति पश्चाताप गर्न आवश्यक छ। युहान 13:35 भन्छ, यदि तिमीहरू एक आपसमा प्रेम छ भने यी कुराहरूद्वारा सबै मानिसहरूले जान्नेछन् कि तिमीहरू मेरा चेला हो। 12 भनिएको छ, तब भेला भएका सम्पूर्ण समुदायले कराएर जवाब दिए, हो, तपाईँले भन्नुभए बमोजिम हामीले गर्नै पर्छ। यी मानिसहरूलाई एज्राले तितो दवाईको गोली निल्नलाई भने। मलाई यस कुरामा निश्चयता छ कि जब यी मानिसहरूले आफ्ना प्रिय परिवारहरूबाट आफैलाई अलगाए, त्यहाँ तिनीहरूको हृदयमा अति नै भयानक वेदना र बिछोडको पीड़ा थियो। त्यो स्वाभाविक थियो। यो कुरा चाखलाग्दो छ कि जबकि तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए, त्यहाँ ठूलो वर्षा आयो। 13 भनिएको छ, तर हामी एउटा ठूलो भीड़ छौं र यो वर्षा ऋतुको समय छ, हामी यहाँ खुला ठाउँमा उभिरहन सक्दैनौ। यसबाहेक यो काम 1-2 दिनमा खत्म हुने छैन, किनभने यस विषयमा हामीले घोर अपराध गरेका छौं। 14 पनि हामी पढ्छौं, यस प्रकार लेखिएको छ, हाम्रा मुख्य पदाधिकारीहरूले हामी जम्मै समुदायको निम्ति काम गरिदिउन्। यस विषयमा परमप्रभुको भयंकर क्रोध शान्त नहुन्जेल हाम्रा शहरहरूमा हुने विदेशी स्त्रीसित विवाह गरेकाहरू सबै तोकेको समयमा हाजिर हौं, अर्थात हरेक मानिस आफ्नो शहरका धर्मगुरू र न्यायकर्ताहरूको साथमा हाजिर हौं। एज्रा हरेक कुरा सुव्यवस्थित रूपमा गरिएको चाहन्थे अनि यही नै तिनीहरूले गरे पनि। 19 भनिएको छ, तिनीहरूले आफ्ना पत्नीहरूलाई त्यागिदिने वाचा गरे र तिनीहरूले दोष बलिको रूपमा आफ्नो बगालबाट एउटा भेडा पनि ल्याए। यहाँ यस पदमा उल्लेखित बलिदानले भेटीले यस तथ्यको बताउँछ कि ती सबै मानिसहरू आपसमा एकमतमा भेला भए। तिनीहरू परमेश्वरसँग आफ्ना नाता सम्बन्धको ठिकठाक गर्न यो महान प्रयत्नमा एकत्रित भएका थिए। अनि निम्न पदहरूमा ती मानिसहरूको सूची दिइएको छ जो आफ्ना विदेशी पत्नीहरूलाई त्याग गर्न सहमत भए, इच्छुक भए। तिनीहरू सबै त्यस कुरालाई पालन गर्ने गम्भीर सहमतमा आए। अनि 44 पदमा भनिएको छ, यी सबैले विदेशी स्त्रीलाई विवाह गरेका थिए अनि तिनीहरूले उनीहरूलाई तिनीहरूका छोरा छोरीहरू समेत त्यागिदिए। यो पदले हामीलाई निराशको कथा बताउँछ, होइन र? हामीले विस्तारपूर्वक देख्छौ कि कसरी यो अलग हुने काम, सेपरेशनको कामको पूरा गरियो। एज्रा यस समय यो घड़ीको परमेश्वरका मानिस थिए। कमसेकम यो पीढ़ीको निम्ति उसले परमेश्वरको योजनालाई परिपूर्णताको लागि यहुदीहरूको साक्षीको सुरक्षित राख्न सहायता गरे। प्रभुले आजको यो वचन अध्ययनमा हामी हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
वचन तिम्रो सुनि पाइला चाले आओ मेरो पछि लगा वचन तिम्रो सुनि पाइला चाले धैर्य साथ उठाउन सघाऊ धैर्य साथ सम्हाल्न देऊ मेरो जीवनको क्रुसलाई मेरा जीवनका पाइलाहरूलाई मेरो जीवनको क्रुसलाई पाइलाहरूलाई तिम्रो आह्वान सुनि प्रभु God नै जीवन वचन तिम्रो सुनी आट गरे मनै मार्ग मनै जीवन वचन तिम्रो सुनी आट गरे यात्रा रूपी जीवन लक्ष्य सम्मा पुर्याई देऊ मेरा पाइलाहरू थाके पनि मेरा सास सबै निभे पनि मेरा पाइलाहरू थाके पनि मेरा सास सबै निभे पनि तिम्रो आवाज सुनी प्रभु चढाए जीवन तिमीलाई प्रभु हिँड्न सिकाओ तिम्रो गोरेटोमा हराउन नदेऊ कतै अंगाल प्रभु हर पल मलाई जीवन को कठिनाइहरूमा अंगाल प्रभु हर पल मलाई जीवन को कठिनाइहरूमा
प्रिय श्रोता यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो मित्र आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो यदि मनमा कुनै प्रश्न जिज्ञासा सल्लाह सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन् अनुरोधमा पठाउन सक्छौ तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ कार्यक्रम मुक्तिको मार्ग जीपीओ नम्बर 8975 ईपीसी नम्बर 2561 काठमाडौँ नेपाल इमेल twrnepal@yahoo.com साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 475 3679 एकपल्ट सुन्नुहोला कार्यक्रम मुक्तिको मार्ग जीपीओ नम्बर 8975 ईपीसी नम्बर 2561 काठमाडौँ नेपाल इमेल twr@yahoo.com एसएमएस को लागि मोबाइल नम्बर 98 470 35 679 98 470 35 679 यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ हाम्रो वेबसाइट यस प्रकार छ www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ हवस् त मित्र आजलाई हामी बिदा चाहन्छौ अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ तबसम्मलाई नमस्कार